यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्यायलाई छिट्टै अन्तिम टुंगमा पुर्याइने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्टोक्ति। यही शनिबार र आइतबार देशभरका 22 लाख बाल बालिकालाई भिटामिन ए र जुक्काको औषधि खुवाइदै आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन 26 वर्षपछि कार्यान्वयनमा आगामी साउन 1 गतेदेखि लागू हुने र अमेरिकाले युक्रेन युद्ध अन्त्यको लागि युरोपेली अधिकारीहरूसँग फ्रान्सको पेरिसमा वार्ता गर्दै। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका प्रमुख गठबन्धन दलहरूबीच शान्ति प्रक्रियालाई अन्तिम रूप दिने विषयमा सहमति भइसकेको बताउनु भएको छ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको 6 राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीड़ितलाई न्याय दिने गरी सरकारले काम अघि बढ़ाएको जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगमा पुर्याउँदा द्वन्दकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट पार्नुभयो।
शान्ति स्थापनाको अन्तिम किस्ता सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरू निर्माण गर्ने प्रक्रियामा छौं। देशभरि रहेका द्वन्द पीड़ितहरूलाई भन्न चाहन्छु, शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा पीड़ितहरूलाई न्याय दिइन्छ। अमानवीय चरम अपराधहरू, जघन्य अपराधहरू, त्यस्ता कुरालाई छुट हुँदैन, त्यस्तालाई माफी दिन सकिँदैन। र अहिलेको सरकार भनेको नेकपा एमाले र नेपाली कंग्रेसको छ, यो दुईटै पार्टी लागेको छ, दुईटै पार्टीको सरकार लागेको छ, अरू पनि सरकारमा भएका पार्टीहरूको यी कुराहरूमा सहमति छ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता आवश्यक भएको र एमाले त्यस कामको अगुवाई गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई मुलुकको समृद्धिको लागि सरकारले गरिरहेको काममा सहयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाली कांग्रेसले सत्तारूढ़ गठबन्धनभित्रका दलहरूबीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानी लकण्ठमा आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले गठबन्धनमा रहेका दलभित्र सशक्त समन्वयको आवश्यकता औल्याएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। गठबन्धनको सरकारमा एउटा दलले मात्रै चाहे जस्तो नहुने भन्दै सत्ता गठबन्धन दलहरूबीच समन्वयको आवश्यकता रहेको र सबैको कुरा समेट्नुपर्ने विषय बैठकमा छलफल भएको प्रवक्ता डाक्टर महतले बताउनुभयो।
समग्रमा सरकारको पर्फर्मेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दल बीच समन्वय हुनु पर्यो र सन्तुलन हुनु पर्यो। सबैको कुराहरू चाहिँ समेट्नुपर्ने पनि आवश्यकता छ र नियुक्तिका कुराहरूमा पनि सन्तुलनको आवश्यकता छ। पार्टीगत एफिलिएसन भन्दा पनि प्रोफेसनल्ली डेलिभरी गर्ने मान्छे चाहिँ आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं। त्यसकै आधारमा सभापतिजीले भन्नुभएको छ, कुराकानी पनि हाम्रो भइराखेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षमा रहेकाले सरकार ढल्दैछ भन्नु स्वाभाविक भएको भन्दै प्रतिपक्षीले भनेकै आधारमा सरकार नढल्ने प्रवक्ता डाक्टर महतको भनाई छ। छलफलमा सरकारले गति बढ़ाउनु पर्ने विषय उठेको र त्यस विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राख्नु भएको पनि डाक्टर महतले जानकारी दिनुभयो। बैठकमा समग्र राजनीतिक परिस्थितिबारे विश्लेषण, शिक्षक आन्दोलन र पार्टीको संगठन संरचना, आगामी केन्द्रीय समिति बैठक लगायतका विषयमा पनि छलफल भएको थियो। यही शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई भिटामिन ए खुवाइदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ए खुवाउँदैछ। स्वास्थ्य सेवा विभागका अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सूल 6 महिनादेखि 59 महिनाका करिब 22 लाख बालबालिकालाई खुवाइनेछ। सोही दिन 1 वर्षदेखि 5 वर्षसम्मका करिब 19 लाख बालबालिकालाई जुक्काको औषधि खुवाइनेछ। सोही दिन बालबालिकामा कुपोषणको पनि परीक्षण गरिनेछ। प्रत्येक वर्ष कार्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ। सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन लागू गरेको छ। विक्रम सम्मत 2055मा बनेको उक्त ऐन 26 वर्षपछि कार्यान्वयनमा आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा पेश गरिएको प्रस्ताव यही वैशाख 2 गतेको मन्त्री परिषद बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो। ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बाल बालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सृजित स्वास्थ्य समस्या समाधानमा काम अघि बढ़ाउन कानूनी बाटो खुल्ला गरेको छ। ऐन जारी भएको सूचना 2055 माघ 1 को राजपत्रमा प्रकाशन भएर राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो। त्यस यता सरकारले कार्यान्वयनको लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा उक्त ऐन कानूनी रूपमा लागू भएको थिएन। मंगलबारको मन्त्री परिषद बैठकले आगामी साउन 1 गतेदेखि लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो। पोखरा विमानस्थलबाट शुरू भएका अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन र दिगो बनाउन सरकारवालाहरू लागि परेका छन्। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्स र हिमालय एयरलाइन्सले छिन्तु र लासा उडान शुरू गरेका छन्। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
दुई विमान कम्पनीले अहिले पोखराबाट सातमा दुई उडान थालेका छन्। सिचुवान एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखराबाट छेन्दु र लासा उडान थालेका हुन्। चीनको सिचुवान प्रान्त छेन्दुमा दुईवटा व्यावसायिक चार्टर उडान भइसकेका छन्। हिमालय एयरलाइन्सले पनि पोखराबाट लासा उडान शुरू गरेको छ। आन्तरिक उडान र केही चार्टर उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले पहिलो व्यावसायिक उडान गरेको हो। लामो समयको प्रतीक्षापछि प्राप्त उपलब्धि टुकाइराख्न पोखरेलीहरू पर्वनात्मक गतिविधिमा लागेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनु।
अहिले यो विषयमा चाइनाले नेपाल भ्रमण वर्ष नै घोषणा गरेको र पोखरा महानगरपालिकाले नि पोखरा भ्रमण वर्ष घोषणा गरेको अवसरमा चाइनाले नेपालको गन्तव्यको रूपमा 500,000 पर्यटन चाहिँ भित्राउने रणनीति भएको कारणले उसले हरेक कुराले प्रबन्धन गरेको कारणले अहिले चाहिँ सहज जस्तो लाग्छ। पोखरा यसै डिस्टेन्सको हब पनि हो, नेपालको मिड बिन्दु भएको कारणले यहाँ धेरै सम्भावना छ।
सिचुवानले पहिलो चरणमा कम्तीमा 10 उडान गर्ने तयारी गरेको छ। त्यसपछि सेड्युल बनाएर उडानलाई नियमित गर्नेछ। लामो समयदेखि पोखरेली समुदायको माग तथा सरकारी तथा निजी क्षेत्रको संयुक्त प्रयासबाट उडान शुरू गरिएको हो। उडानलाई नियमित बनाउनु पर्छ भन्ने पक्षमा चिनियाहरू पनि छलफलमा जुटेका छन्। चीनको सिचुवान प्रान्तमा मात्रै 9 करोड़ जनसंख्या रहेको छ। छेन्दुबाट अधिकतम पर्यटन पोखरा ल्याउने लक्ष्यका रूपमा हेरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ।
हाम्रा पर्यटन प्रवर्धनको लागि र हामीले घोषणा गरेका यस्ता क्रियाकलाप र कार्यक्रमहरूलाई टेवा दिनको लागि पनि अन्तर्राष्ट्रिय उडानहरू पोखरा भएर हुनुपर्ने कुरामा हामी सचेत पनि छौँ।
हवाई सेवाको नियमनकारी निकाय नागरिक उद्यन प्राधिकरणले चीनसँगै अन्य मुलुकहरूमा पनि उडानका लागि छलफल भइरहेको प्राधिकरणका उपमहानिर्देशक देव चन्द्रलाल कण बताउनुहुन्छ।
भुटान एयरलाइन्सलाई हामी भनिरहे पोखरामा हाम्रो स्ट्यान्डहरू खाली चाहिन्छ, आओ जहाज राख, यताबाट फ्रिडम पनि भुटानबाट पोखरा हो, पोखराबाट अन्त पनि तिमीलाई कहाँ जानु चाहिन्छ, सिङ्गापुर जानु छ, थाइल्यान्ड जानु चाहिन्छ, यो फिफ्थ फ्रिडम भन्छ, त्यो पनि हामी दिनको लागि तयार छ। अब उनीहरूले पनि आफ्नो सबैले बिजनेस चाहिँ बनाइरहेछ।
पोखरा प्राकृतिक सांस्कृतिक तथा साहसिक पर्यटकीय गन्तव्य भएका कारण चिनिया पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। यी नयाँ हवाई सम्बन्धले चीनले घोषणा गरेको भिजिट नेपाल 2025 र पोखरा पर्यटन वर्षलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
रिपोर्टपछि बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरूरी रहेको बताउनु भएको छ। आज भैरहवामा प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा एमाले र नेपाली कांग्रेसले सरकार गठनको बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको आरोप लगाउनुभयो। उहाँले गत फागुन 11 गतेदेखि पूर्वको झापाबाट शुरू भएको तराई मधेस जागरण अभियान अन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, शहीद बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताउनुभयो। गुल्मीको मुसिकोटका युवाहरूले बाख्रा पालनबाट राम्रो आमदानी गर्दै आएका छन्। पछिल्लो समय रोजगारीको सिलसिलामा युवाहरू विदेशिने क्रम बढ़िरहेको बेला कतिपय युवाहरू मिलेर गाउँमै रोजगारीको वातावरण समेत सृजना गरिरहेका छन्। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
जिल्लाको मुसिकोट नगरपालिकाको गहियारामा कालिका पशुपालन तथा कृषि फार्म स्थापना गरेर 7 युवाहरू मिलेर बाख्रा पालन गर्नु भएको छ। शुरूमा 7 साझेदारीमा मिलेर शुरू गरेको बाख्रा पालन अहिले 2 मात्र सञ्चालन गर्नु भएको छ। फार्म शुरू गरेको अहिले 5 पुगेको छ। कालिका पशुपालन तथा कृषि फार्मका संचालक खगराज खरेल:
अहिलेसम्म ठिकै भएको छ, ब्याङ्कको किस्तासित त भरिएको छ, राम्रै छ, गर्न सक्यो। हाम्रो लगानी त लगभग 1.5 करोड लगानी भएको छ। बाख्रा पालन गर्न सके राम्रो, हो आफै खट्नु पर्छ अरूका भरोसा राखेर हुने कुरो होइन स्थानीय सरकारले दुईवटा बोका दिएको यहाँ बाटो खुनिदिएको
अहिले फार्मबाट प्रत्यक्ष 5 जनाले रोजगारी पाएका छन् व्यावसायिक रूपमा बाख्रा पालनबाट सन्तुष्ट रहेको कालिका पशुपालन तथा कृषि फार्मका संचालक कुलबहादुर पौडेलले बताउनु भयो
5 जना रोजगार दिइएको छ चरण क्षेत्रमा गरिँदाखेरि अलिअलि भागले खाने गर्छ त्यसबाट नोक्सान भएको छ सन्तुष्टि त छौ अलि मेहनत आफैले धेरै गर्नुपर्ने रहेछ
मुसिकोट नगरपालिकाले व्यावसायिक बाख्रा पालन गर्ने कृषकहरूलाई विभिन्न समयमा अनुदानका कार्यक्रमको माध्यमबाट सहयोग गरिएको नगर प्रमुख जीवलाल खरेल जीवनले बताउनु भयो
50 भन्दा बढी बाख्रा पालन गर्नेलाई ठूला किसान मानेर हामीले मासिक भत्ता हिसाबले 6-6 महिनामा उहाँहरूलाई सहयोग गर्ने कार्यक्रम छ अरू अरू किसिमले पनि उहाँहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम छ भने साना बाख्रा पालक किसानहरूलाई बाख्रा टेवा कार्यक्रम मार्फत उहाँहरूलाई फोर निर्माण गर्न फोर सुधार गर्न सहयोग गर्ने गरेका छौँ प्रत्येक बाख्रा पालकहरूलाई हामीले कुनै न कुनै हिसाबले उहाँहरूको बाख्राहरूको नस्ल सुधारमा खोर सुधारमा पोषण सुधारमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौँ
नगरपालिकाले रोजगारीको लागि विदेश जाने युवाहरूलाई यही टिकै राख्न युवा लक्षित कार्यक्रम समेत सञ्चालन गरेको छ
रिपोर्टपछि बाँकी समाचार बिस्का जात्राको 8 दिन आज भक्तपुरमा सगुन जात्रा धूमधामको साथ मनाइएको छ आज बिहानैदेखि बाजा गाजा सहितको झाँकी र भजन कीर्तन गर्दै देवी देवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो जात्रामा स्थानीय महिला तथा पुरूष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरा सुरुवालमा सजिएर सहभागी भएका थिए देवी देवतालाई सगुन सहित पूजा गर्न आफ्ना देवघरबाट निकाली चोक तथा जबलीमा राखी रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार अब केही बेर विज्ञापन
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ वेटकोफ र उच्च स्तरीय कूटनीतिज्ञ मार्को रुबियोले युक्रेन युद्ध अन्त्यको लागि युरोपेली अधिकारीहरूसँग फ्रान्सको पेरिसमा वार्ता गर्दै हुनुहुन्छ बेलायतका विदेश मन्त्री डेभिड ल्यामी समेत सहभागी हुनुहुने सो वार्तालाई युक्रेन युद्धमा देखिएको पहिलो अन्तर्महादेशीय चासोको रूपमा लिएको छ हालका महिनाहरूमा युक्रेन युद्धलाई लिएर अमेरिकाले युरोपेली राष्ट्रहरूसँग खासै परामर्श गरेको छैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबलमा आउने कुरा बेजिङमा निर्भर रहेको बताएपछि चीनले अमेरिकासँग व्यापार युद्ध लड्न नडराउने चेतावनी दिएको छ यद्यपि चीनले वार्ताको लागि अमेरिकालाई पुनः आह्वान समेत गरेको छ अमेरिकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने समानता सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्ने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताउनुभयो अब खेल समाचार लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ नेपालगंज रंगशालामा भोलि अर्थात वैशाख 5 गतेदेखि 12 गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ प्रतियोगितामा नेपाल र भारतका गरेर 8 टीमको सहभागिता रहनेछ अब मौसम हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशभर आंशिकदेखि साधारणतया बद्दी रहने पनि महाशाखाले जनाएको छ अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक संक्रमणकालीन न्यायलाई छिट्टै अन्तिम टुंगोमा पुर्याइने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्टोक्ति यही शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदिई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन 26 वर्षपछि कार्यान्वयनमा आगामी साउन 1 गतेदेखि लागू हुने र अमेरिकाले युक्रेन युद्ध अन्त्यको लागि युरोपेली अधिकारीहरूसँग फ्रान्सको पेरिसमा वार्ता गर्दै रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ हवस् त नमस्कार